FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईद हर्षोल्लासका साथ मनाइँदै आज सार्वजनिक बिदा।
प्रदेश नम्बर 6 10 जिल्लाबाट साउन महिनामा भ्रष्टाचार सम्बन्धी 81 उजुरी दर्ता। नेपालगञ्जमा एयर पिस्तोल सहित एकजना पक्राउ।
पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्गमा यातायात नियमित नहुँदा यात्रुलाई शास्ति। पहिरो खच्ने क्रम नरोकिकाले समस्या भएको प्रहरीको भनाई।
र एसियन कप 2019 को छनौट चरण अन्तर्गत ताजिकिस्तान विरुद्ध हुने खेलका लागि 23 सदस्यीय नेपाली टोलीको घोषणा। हिमाल पहाड तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट सुचित्रा गौतम र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अथवा ईद उल जोहा आज देशभरका मस्जिदमा हर्षोल्लासका पूर्वक मनाइँदैछ। ईद उल फित्र अर्थात् रमजान पर्वको 70 दिनमा बकर ईद मनाउने धार्मिक विधि रहिआएको छ। यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नवाज पढ्ने गर्दछन्। नवाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ। बकर ईदका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ। विश्वभरिका मुसलमान समुदायले हिजारी सम्बत अनुसार यो पर्व मनाउने गर्दछन्। ईद मनाउँदा बिहानै सबेरै उठेर नुहाई धुवाई गरी खुला स्थान वा मस्जिदमा गई नवाज पढ्नुका साथै एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ। परम्परागत पोसाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा शुभकामना साटासाट गर्ने गरिन्छ। यो पर्वमा खसी भेडा लगायत जनावरको बलि दिएर बलि दिएको पशुको मासु 3 भागमा लगाउने गरिन्छ। बकर ईदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
सुर्खेत सहित प्रदेश नम्बर 6 10 जिल्लाबाट साउन महिनामा भ्रष्टाचार सम्बन्धी 81 उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ। सबैभन्दा धेरै शिक्षा र स्थानीय विकाससँग सम्बन्धित उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा दर्ता भएको 633 उजुरी मध्ये 393 टुङ्गो लागेको भन्दै उहाँले अहिले गत वर्षका 240 र यो वर्षका 81 गरी 321 उजुरीबारे अनुसन्धान भइरहेको बताउनुभयो। उहाँले गत आर्थिक वर्षमा 3 निजामती कर्मचारीलाई सुर्खेतमा घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरिएको भन्दै 13 विरुद्ध 5 मुद्दा विशेष अदालतमा दर्ता गरिएको जानकारी पनि दिनुभयो। 6 प्रदेशका 10 जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा धेरै 62 र सबैभन्दा कम सल्यानबाट 8 उजुरी परेको कार्यालयको तथ्याङ्क छ।
बाँकेको नेपालगञ्जको जमुनाहा नाकाबाट एयर पिस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट फर्किँदै गरेका सुर्खेत भेरीगङ्गा नगरपालिका नौका लाल सिंह राणालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले थप घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको कालीकोट सडक खण्डमा पर्ने गगने खोलामा 6 अघिदेखि निरन्तर पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ। कालिका गाउँपालिकाको एस मोड नजिकै गगने खोलामा गएको मङ्गलबारदेखि निरन्तर ठुलो पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको हो। अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास रहे पनि सम्भव नभएको प्रहरीले जनाएको छ। गएको साता गएको पहिरो पन्छाएर सडक खुलेको हप्ता दिन नपुग्दै फेरि पहिरो गएको हो। राजमार्गमा छिनछिनमा पहिरो जाने गरेका कारण कर्णाली राजमार्ग हुँदै आवागमन गर्ने दैलेख, कालीकोट, जुम्ला र मुगुका बासिन्दा दैखोलाबाट पैदल हिँड्न बाध्य भएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै सुर्खेत सहित प्रदेश नम्बर 6 का 10 जिल्लाबाट भ्रष्टाचार सम्बन्धी 81 उजुरी दर्ता भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सबैभन्दा धेरै शिक्षा र स्थानीय विकाससँग सम्बन्धित उजुरी दर्ता भएको जनाएको छ। यसैबीच आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थलाई हाम्रा साथी केशव ढकालले सुर्खेत सहित 6 नम्बर प्रदेशमा भ्रष्टाचारको पछिल्लो अवस्था कस्तो छ भनी सोध्नु भएको छ।
यो क्षेत्रमा भ्रष्टाचार वा अनियमितताको अवस्था सरदरमै रहेको पाइएको छ अरू नेपालका अरू भागहरू जस्तै। तर अब यो पहाडी जिल्लाहरूमा अनियमितता वा भ्रष्टाचारको दर तराईका जिल्लाहरूमा भन्दा अलिक कम चाहिँ देखिन्छ। किनभने भ्रष्टाचार भनेको जहाँ आर्थिक कारोबार बढी हुन्छ, जहाँ विकास निर्माणको कामहरू धेरै हुन्छ, ठुल्ठुलो अफिसहरू हुन्छ, त्यस्तो ठाउँमा स्वभावैले बढी हुने रहेछ र पहाडी क्षेत्रमा चाहिँ अलिकति कम भएको चाहिँ देखिएको छ।
कम भएको हो कि त्यसको रिपोर्टिङ कम भएको होला,
त्यो पनि हुनसक्छ, दुवै हुनसक्छ। रिपोर्टिङ पनि कम भएको हुनसक्छ भौगोलिक विकटताको कारण, मानिसहरूले उजुर गर्ने ठाउँ नजिक नभएको कारणले त्यो पनि हुनसक्छ, साथसाथै कम पनि भएको हुनसक्छ। म कसरी यहाँलाई भन्न सक्छु भने, जस्तो हाम्रो कार्यक्षेत्र सुर्खेतको आयोग को कार्यक्षेत्र चाहिँ पहिला बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पा समेत थियो र त्यतिखेर उजुरीको संख्या 2000 संख्यामा थियो र अब अहिले गएको आर्थिक वर्षदेखि हाम्रो आयोगको यो सुर्खेतको कार्यालयको कार्यक्षेत्र चाहिँ 10 जिल्लामा पहाडी जिल्लाहरूमा सीमित भएको छ र 633 उजुरी गएको आर्थिक वर्षमा देखिन्छ। त्योभन्दा अघिल्लो वर्ष हेर्नुहुन्छ भने 2069 थियो उजुरी।
जहाँ पैसाको कारोबार बढी हुन्छ त्यहाँ आर्थिक भ्रष्टाचार हुने भयो, होइन? स्वाभाविक रूपमा
त्यो देखिन्छ, त्यस्तो पाइएको।
विषयगत रूपमा जाँदाखेरि सुरुदेखि नै स्थापनादेखि नै अहिलेसम्म बढी जस्तो शिक्षाका उजुरीहरू परेको भन्ने पाइन्छ अख्तियारको विवरणहरू हेर्दाखेरि,
त्यस्तो देखि
कारण के हो?
अब यसको कारण के हुनसक्छ भन्दा, एउटा त शिक्षाको संरचनागत व्यवस्था गाउँ गाउँसम्म छ। जस्तो विद्यालय एउटै वडामा पनि थुप्रै सरकारी विद्यालयहरू हुन्छन्। जति धेरै ठुलो अर्गनाइजेसन भयो, सङ्गठन भयो, त्यति नै धेरै बजेट पनि जान्छ। बजेट पनि जाने वडा तहसम्म पनि नेपाल सरकारको संरचनामा विद्यालयहरू देखिने र त्यहाँ आर्थिक क्रियाकलाप हुने, अशिक्षक नियुक्तिका कुराहरू हुने, अरू विद्यालय विकासका कार्यक्रमहरू हुने, बजेटहरू पनि जाने भएको हुँदाखेरि त्यो संख्या धेरै भएको हुनाले एउटामा एउटा अनियमितता भए पनि स्वभावले संख्या चाहिँ बढी देखिने भयो, एउटा त्यो हो। र दोस्रो, वडा तहसम्म भनिसकेपछि नियमन गर्ने निकायको पहुँच पनि पुग्न नसकेको अवस्था पनि हुन्छ। त्यसपछि गएर अर्को सेक्टर भनेको शिक्षा लगत्तै स्थानीय विकास छ, त्यो पनि त्यही नै हो। किनभने गाउँ गाउँसम्म त्यसको संगठन छ, संरचना छ, त्यहाँ पनि थुप्रै विकास निर्माणको लागि बजेटहरू जान्छ र जनचासोको विषयहरू भएको हुनाले असन्तुष्टिको दर पनि बढी हुनसक्छ।
साँच्चीकै त्यसमा भ्रष्टाचार र अनियमितता भएको पाइन्छ कि यहाँहरूको अहिलेसम्मको अनुसन्धानमा, अथवा व्यक्तिगत असन्तुष्टिका उजुरीहरू बढी पर्ने गरेका पाइन्छन् त?
यसमा केही व्यक्तिगत असन्तुष्टिका पाइन्छन्, केही आशंकाको भरमा दिएको पाइन्छ भने केहीमा सत्यता पनि हुन्छ। त्यो सत्यतालाई हामीले प्रारम्भिक छानबिनपछि विस्तृत अनुसन्धानमा जान्छौँ। भन्दाखेरि लगभग 50% जस्तो उजुरीहरूमा खासै त्यस्तो सत्यता चाहिँ पाइँदैन र बाँकी उजुरीहरू कोही अख्तियार आफैले कारवाही गर्न नसक्ने अथवा क्षेत्राधिकार नभएको हुनाले सम्बन्धित निकायमा लेखेर पठाउँछ। जस्तो नागरिकता सम्बन्धी विषय आयो भने अख्तियारले त्यसमा निर्णय गर्दैन, विशेष अदालतले पनि गर्दैन, त्यो निर्णय गर्ने अधिकारी भनेको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, त्यहाँ हामी लेखेर पठाउँछौँ। यस्तै क्षेत्राधिकार भएका अरू अड्डाहरू छन् भने त्यहाँ लेखेर पठाइदिन्छौँ र कारवाही नै गर्नुपर्ने हो भने आयोगमा चाहिँ हामी सिफारिस गरेर राय सहित पठाउँछौँ।
भ्रष्टाचार नियन्त्रणमा यो चुनौती छन् है भनेर त्यस्तो केही अहिले उल्लेख गर्न सकिने कुराहरू छन्
त्यो उल्लेख गर्न सकिन्छ। जस्तो अब भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्नको लागि अहिले यो प्रदेश स्तरमा आइसक्यो र अझै पनि हामीसँग यो भौगोलिक विकटताको कारणले गर्दाखेरि हामी समयमा पुग्न सक्दैनौँ। जस्तो मुगुमा, डोल्पामा यस्तो भ्रष्टाचार गरिरहेको छ, मान्छेले यति घुस मागिरहेको छ भन्यो भने हामी तुरुन्तै हिँडिहालौँ न त, पुगिहालौँ भनेर पनि त्यो पुग्ने अवस्था छैन। एउटा यो भौगोलिक विकटताको कारणले त्यस्तो छ र तुरुन्त अनुसन्धान गर्नको लागि पनि हामीलाई स्रोत, साधन अनि हाम्रो दक्षता यी कुराहरू पनि ले त्यति सहयोग नगरेको अवस्था छ। अब हाम्रै कार्यालयमा भन्नुहुन्छ भने हामीसँग इन्जिनियरको दरबन्दी पद चाहिँ खाली छ लामो समयदेखि, जबकि विकास निर्माण सम्बन्धी सम्पूर्ण कुराहरूको त्यसको गुणस्तरीयता, अरू भौतिक नापजाँच, त्यसमा भएको वित्तीय खर्चको लेखाजोखा, यो सबै गर्नको लागि प्राविधिक जनशक्ति चाहिन्छ। र अहिले कस्तो छ भन्दाखेरि हाम्रो अनुसन्धान चाहिँ हेऱ्यो, त्यसपछि गएर बयान गरायो, अरू प्रमाणले पुष्टि गर्ने खालका कुराहरू त्यसमा चाहिँ गर्न सकिएको छैन। भन्नाले अनुसन्धान चाहिँ अहिले बयानमुखी छ, त्यसलाई प्रमाणमुखी बनाउने हाम्रो चुनौती छ, त्यसपछि गएर टाइममै अनुसन्धानको टुङ्गो लगाउने त्यो पनि एउटा चुनौतीको रूपमा छ।
उहाँ हुनुहुन्थ्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थ। सुर्खेत सहित 6 नम्बर प्रदेशमा भ्रष्टाचारको पछिल्लो अवस्थाबारे भेरी खबरसँग कुराकानी गर्दै
भेरी खबरमा छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईद हर्षोल्लासका साथ मनाइँदै प्रदेश नम्बर 6 का 10 जिल्लाबाट साउन महिनामा भ्रष्टाचार सम्बन्धी 81 उजुरी दर्ता लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाढीका कारण घर पूर्ण रूपमा क्षति भएका बाँकेको कोहलपुर नगरपालिकाका 54 घर परिवारलाई गैर खाद्य राहत सामग्री वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरले बाढीको कारण पूर्ण रूपमा क्षति भएका कोहलपुर नगरपालिकाका 54 घर परिवारलाई राहत वितरण गरेको हो। त्रिपाल 54 थान, कम्बल 107 थान, भाँडासेट 54 थान, ढकन सहितको बाल्टी 54 थान वितरण गरिएको छ। यसै गरी सर्ट प्यान्ट, धोती लगायतका कपडा पनि वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लालबहादुर राणाले बताउनुभयो। उहाँले बाढी प्रभावित क्षेत्रका जनतालाई शुद्ध पिउने पानीका लागि वास बाल्टिन 54 थान समेत वितरण गरिएको बताउनु भएको छ। राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले विपदमा परेका जनतालाई सुरक्षित बनाउनका लागि स्थानीय सरकारले सुविधा सम्पन्न सामुदायिक आवासको निर्माण गर्नुपर्ने बताउनु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बाढी प्रभावित क्षेत्रको वास्तविक अध्ययन गरी बाढीबाट प्रभावित भएका जनतालाई आवश्यक राहत वितरण गरिने बताउनु भएको छ। कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कोहलपुरलाई डुबानबाट बचाउन दीर्घकालीन योजना सहितको ढल निकास व्यवस्था गर्ने बताउनु भएको छ।
लायन्स क्लब अफ सुर्खेत सेरोफेरो र लियो क्लब अफ सेरोफेरोले वीरेन्द्रनगर नगरपालिका 13 गुप्तीपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। शिविरमा सुगर, प्रोटिन, किडनी लगायतको चेक जाँच गरिएको लायन्स क्लब अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो। शिविरमा 240 जनाको स्वास्थ्य चेक जाँच गरिएको छ। शिविरमा सबैभन्दा धेरै प्रेसर, सुगर र प्रोटिनका बिरामी भेटिएको पनि बताइएको छ। शिविरमा भरत देवकोटा, जानकी देवकोटा, तेजेन्द्र बहादुर बस्याल, कल्पना बस्याल लगायतका स्वास्थ्यकर्मीले चेक जाँच गर्नुभएको थियो। निशुल्क शिविरको उद्घाटन गर्दै क्लबका अध्यक्ष राज पौडेलले सामाजिक कार्य अन्तर्गत निशुल्क शिविरको आयोजना गरिएको बताउनुभयो। उहाँले आउँदा दिनमा 6 नम्बर प्रदेशका दुर्गम ठाउँमा ठुल्ठुला खालका स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजनामा रहेको पनि बताउनु भएको छ। यस्तै एलसी आईएफ कोअर्डिनेटर नारायण तिवारीले लायन्स क्लबले आगामी दिनमा पनि यस्ता क्रियाकलाप जारी राख्ने बताउनुभयो। कार्यक्रममा कालिका आधारभूत विद्यालयका प्रधान अध्यापक मानबहादुर बाराघरे, वडा नम्बर 13 का वडा सदस्य सविता बस्याल लगायतले लायन्स क्लब अफ सेरोफेरोले गरेको कामको प्रशंसा गर्नुभएको छ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका 9 स्थित घाट गाउँमा भेरी कर्णाली दिव्यसुर धार्मिक महोत्सव सञ्चालन हुने भएको छ। दुई नदीको संगम स्थललाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको विकास गर्न 16 श्राद्धको अवसरमा महोत्सव सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ। यही भदौ 21 गतेबाट शुरू हुने महोत्सवको उद्घाटन क्षेत्र नम्बर 3 का सांसद तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले उद्घाटन गर्ने बताइएको छ। महोत्सवमा दैनिक बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म योग विज्ञान शिविर, 108 शालिग्राम पूजन, रुद्री पाठ, कथा वाचन, बाल शिक्षा, दिव्य झाँकी जस्ता कार्यक्रम सञ्चालन गरिने आयोजक समितिका प्रचार प्रसार समितिका संयोजक पदम खनालले जानकारी दिनुभएको छ। महोत्सवमा अन्तर्राष्ट्रिय कथा वाचक किशोर शरण सुवेदीले गर्नुहुनेछ। महोत्सवमा पितृहरूको उद्धार तथा श्राद्ध गर्ने व्यवस्था गरिएको छ। आगामी 4 गतेसम्म सञ्चालन हुने महोत्सवमा झण्डै 15 लाख खर्च हुने अनुमान महोत्सव मूल आयोजकले गरेको छ।
सांसद राजीव विक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा 2500 अस्पताल निर्माण गर्न थाल्नु भएको छ। कुमारी ट्रस्ट मार्फत 5 करोड रुपियाँको लगानीमा छेडागाड नगरपालिका 5 थलह बजारमा अस्पताल निर्माण थाल्नु भएको हो। जाजरकोटको पश्चिम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले थलह बजारमा अस्पताल निर्माण गर्न लागेको सांसद शाहले बताउनुभयो। जाजरकोट क्षेत्र नम्बर 2 निर्वाचित सांसद शाहले कमजोर आर्थिक अवस्था भएका यस क्षेत्रका जनतालाई गाउँघरमै सर्वसुलभ रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण गर्न लागेको बताउनुभयो। 2500 अस्पताल भवनका साथै डाक्टर र स्टाफहरूको लागि आवास, प्रशासनिक भवन, सोलर र जेनेरेटर राख्ने भवन पनि निर्माण गर्न लागि छ। भूकम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने 2,50,00,000 रुपियाँको उपकरण पनि किनिएको छ। अस्पताल निर्माणपछि पश्चिम क्षेत्रका साबिकका 15 गाविसका साथै पूर्वी क्षेत्रका अधिकांश गाविसका जनतालाई पनि उपचारमा सहयोग पुग्ने नेपाली कङ्ग्रेस जाजरकोटका सचिव खड्ग विसीले बताउनु भएको छ।
हुम्लामा लगातारको वर्षापछि सदरमुकाम सिमीकोटमा समेत खाद्यान्नको अभाव भएको छ। 5 महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी ऋषि देव प्रसाद सेटोलाले हुम्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्रचार गरिएको र चाडपर्वलाई मध्यनजर गर्दै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने बताउनु भएको छ।
भेरी खबरमा केही राष्ट्रिय खबरसँगै अन्तर्राष्ट्रिय र खेलकुदका खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। डोल्पाको मुडेचुला गाउँपालिका 3 अदलेखमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आएपछि एक सातादेखि त्यस क्षेत्रका स्थानीयले शास्ति भोग्नु परेको छ। सञ्चारको एकमात्र सुविधा नमस्ते मोबाइल भए पनि टावर बिग्रिएपछि स्थानीयलाई समस्या भएको हो। सर्मी, होर्त, ओक्ट, नर्कुसुर, रिडिङ र कालिका लगायतका गाउँ सम्पर्कविहीन बनेपछि स्थानीयको दैनिकी समेत प्रभावित भएको छ। टावर बिग्रदा तत्काल प्राविधिक पठाएर मर्मत गर्न टेलिकम लगायत निकायमा आग्रह गरिएको मुडेचुला 4 वडा अध्यक्ष जगबहादुर बुढाले बताउनुभयो। मोबाइल नेटवर्क नभएपछि वैदेशिक रोजगारीमा रहेका र काम विशेषले बाहिर गएका आफन्तसँग कुराकानी गर्न समस्या भएको उहाँको गुनासो छ। टेलिफोन नहुँदा सरकारी तथा गैर सरकारी कार्यालयका कामकाज समेत प्रभावित भएको मुडेचुला गाउँपालिकाका कार्यकारी अधिकृत मोहन निरौलाले बताउनुभयो। त्यस्तै माथिल्लो डोल्पाका फक्सुन्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकाका अधिकांश स्थानमा मोबाइल सेवा अझै पनि पुग्न सकेको छैन।
कालीकोट नागरिक समाजले शैक्षिक सत्र सुरु भएको 6 महिना बितिसक्दा पनि कालीकोटमा विभिन्न विद्यालयमा पाठ्य पुस्तक नपुगेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। कक्षा 1-10 निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउने गरेको पाठ्य पुस्तक जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीको हातमा नपुगेको समाजको भनाइ छ। समाजले गरेको अनुगमनमा जिल्लाका 50% विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्य पुस्तक भने नपुगेको विद्यार्थीहरूले गुनासो गरेका छन्।
सानो सुर्खेत कृषि सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 10 बामे खोला सुर्खेतको 12 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संस्थाका अध्यक्ष दलबहादुर डाङ्गेले आयव्यय विवरण प्रस्तुत गर्नुभयो। सभाले फेरि दलबहादुर डाङ्गेकै अध्यक्षतामा रहेको कार्यसमितिलाई निरन्तरता दिएको छ। यस्तै संस्थाको उपाध्यक्षमा सर्जन राउत, सचिवमा वीरबहादुर बस्नेत, कोषाध्यक्षमा हरिकला राउत रहनु भएको छ। जिल्ला सहकारी संघका सचिव रविन्द्र शाहको मुख्य आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। यसैबीच 5 व्यावसायिक योजना निर्माण तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। जिल्ला सहकारी संघको आयोजना तथा जीआईजेड इन्क्लुडको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न सहकारी संस्थाका व्यवस्थापक र सञ्चालक गरी 20 सहभागिता रहेको थियो। राष्ट्रिय सहकारी संघका प्रशिक्षक रेखा भण्डारीले प्रशिक्षण दिँदै सिकेका कुरा व्यवहारमा लागू गर्न सहभागीलाई सुझाव दिनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायले आफूले मन्त्रालय पाए पनि काम गर्ने अख्तियारी नपाएको गुनासो गर्नुभएको छ। प्रेस युनियन ड्युटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले लगाएको आचार संहिताका कारण आफूले काम गर्ने अवसर नपाएको गुनासो गर्नुभयो। आक्रामक तरिकाले आचार संहिता लगाएर सरकारलाई बन्धक बनाएको उहाँको आरोप छ। मन्त्री बलायले सरकारका लागि खोकुलो आचार संहिता बनाएर लागू गर्नुपर्ने पनि बताउनुभयो।
भेरी खबरमा अब लागौँ विदेशका खबरतिर। इराकको उत्तरी बगदादमा रहेको एक ऊर्जा केन्द्रमा भएको आक्रमणमा परि 7 जनाको ज्यान गएको छ। सैनिक पोसाक र ग्रेनेड सहितको एक सशस्त्र हतियारधारी तीनजनाले गरेको आक्रमणमा अन्य 12 जना घाइते भएको इराकी अधिकारीले जानकारी दिएका छन्। राजधानी बगदादबाट झन्डै 1 किलोमिटर उत्तरमा रहेको सरमारा क्षेत्रमा रहेको ऊर्जा केन्द्रमा सैनिक पोसाकमा आएका आक्रमणकारीले सजिलै प्रवेश गरेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। यस आक्रमणबाट कैयौं ट्र्याक्टर ट्रकमा पनि क्षति पुगेको छ। ईद उल अदा उत्सवको पहिलो दिन नै आक्रमण भएको हो।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। एसियन कप 2019 छनौट चरण अन्तर्गत ताजिकिस्तान विरुद्ध आउँदो 20 गते मंगलबार हुने खेलका लागि 23 सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गेओ तोकु गोजीले टोलीको घोषणा गर्नुभएको हो। नेपाली टोलीको स्ट्राइकरमा विमल घरतीमगर, जज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास छानिनु भएको छ। डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी र कमल श्रेष्ठ रहनु भएको छ। यस्तै मिडफिल्डरमा सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्चन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजन श्रेष्ठ रहनु भएको छ। घोषणा गरिएको टिममा नियमित कप्तान अनिल गुरुङ भने अटाउनु भएको छैन। अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाउनु भएको छ। गोलरक्षकमा भने किरण कुमार लिम्बू, विशाल श्रेष्ठ र विकेश कुथु रहनु भएको छ। एएफसी एसियन कप 2019 छनौट चरण अन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार होम म्याच खेल्नेछ।
विश्वकप छनौट अन्तर्गत गए राति भएको खेलमा स्पेनले इटालीलाई 3-0 गोल अन्तरले पराजित गरेको छ। युरोपियन देशहरूको समूह जीमा रहेको स्पेनले इटालीलाई 3-0 हराउँदा स्पेनका इस्को नायक बन्नुभयो। इस्कोले खेलको 13 मिनटमा फ्री किक मार्फत सुन्दर गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको हो। रियल मड्रिडका फरवार्ड समेत रहनुभएका इस्कोले यो फ्री किकले उहाँलाई नायक बनाएको भनेर स्पेनका समर्थकले प्रशंसा समेत गरेका छन्। इस्कोकै गोलमा स्पेनले पहिलो हाफमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो। स्पेनको लागि तेस्रो गोल सर्जियो रामोसले रामोसको पासमा अल्भारो मोराटाले गर्नुभएको छ। इटालीलाई हराउँदै 19 अङ्कका साथ स्पेन पहिलो स्थानमा रहँदै सन् 2018 हुने विश्वकपमा सहभागी हुने सम्भावना बलियो बनाएको छ। यसै समूहमा रहेका इटालीको 16 अङ्क रहेको छ भने अल्बानियाको 12 अङ्क रहेको छ। यस्तै मेक्सिकोले आउँदो वर्ष रसियामा हुने विश्वकप फुटबल छनौटमा स्थान पक्का गरेको छ। उत्तर अमेरिकी क्षेत्रको छनौटमा पानामालाई 1-0 हराउँदै मेक्सिकोले विश्वकपमा स्थान सुरक्षित गरेको हो। मेक्सिको आउँदो विश्वकपमा छानिने 5औँ टिम बनेको छ। पहिलो विश्वकप खेलेको मेक्सिको 17औँ पटक विश्वकपमा छनौट भएको हो। मेक्सिकोले 1994 पछिका कुनै पनि विश्वकप गुमाएको छैन। मेक्सिको सन् 1986 र 1970 विश्वकपमा क्वार्टर फाइनलसम्म समेत पुगेको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मुस्लिम समुदायको दोस्रो महान पर्व बकर ईद हर्षोल्लासका साथ मनाइँदै आज सार्वजनिक बिदा।
प्रदेश नम्बर 6 का 10 जिल्लाबाट साउन महिनामा भ्रष्टाचार सम्बन्धी 81 वटा उजुरी दर्ता। नेपालगञ्जमा एयर पिस्तोल सहित 1 जना पक्राउ।
पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्गमा यातायात नियमित नहुँदा यात्रुलाई शास्ति। पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको प्रहरीको भनाइ।
र एसियन कप 2019 छनौट चरण अन्तर्गत ताजिकिस्तान विरुद्ध हुने खेलको लागि 23 सदस्य नेपाली टोली घोषणा। हवस् त, अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट सुचित्रा गौतम र राजेन्द्र शाही विदा हुन्छौँ। नमस्कार।